सामु सामी प्रार्थना गरौं। हाम्रो प्रभु, हाम्रो परमेश्वर, तपाईँको सहायता माग्छु, समय लिइदिनुहोस्, तपाईँको वचन लिइदिनुहोस्, तपाईँको इच्छा हामीलाई देखाउनुहोस्, तपाईँको मुक्ति, महान मुक्ति, त्यसलाई अझ बुझ्न सकौँ। यस्तो महान मुक्तिलाई व्यवस्था गर्नु हुँदैन भन्नुभएको छ, अनि हामी जान्न सकौँ प्रभु, अनि हरेकसँग बोलिदिनुहोस्। धन्यवाद छ यो सुन्दर समयहरू दिनुभएकोमा, अनि जसलाई असन्चो छ सहायता गरिदिनुहोस्, कृपा गरिदिनुहोस् र बल दिइदिनुहोस् हामी एक एकलाई, अनि जति पनि खट्नुपर्ने कामहरू छन् भाइ बहिनीहरूलाई सहायता गरिदिनुहोस् र तपाईँको अनुग्रह माग्छौँ, तपाईँलाई आदर गर्न सकौँ, तपाईँलाई अझ प्रेम गर्न सकौँ। प्रार्थना छ प्रभु येशूको नाममा। त्यो लेबीको पुस्तक चाहिँ परमेश्वरले कहिले दिनुभएको थियो भने, इजरायल जब उजाड स्थानमा आएर उनीहरू झन्डै एक वर्ष लगभग भइसकेको थियो, मिश्रबाट निस्केको एक वर्ष भइसकेको थियो। त्यत्रो समय के गर्यो उनीहरूले? त्यो समयमा चाहिँ केही समय त यात्रामै बित्यो, दुई तिन महिना, त्यसपछि बाँकी समय चाहिँ उनीहरूले परमेश्वरको आज्ञा मुताबिक भेट हुने पाल बनाए। अस्ति केही चित्रहरू तस्विरहरू देखाउने प्रयास गरिएको थियो, अनि त्यो भेट हुने पाल बनाउने के अरे बनाउने अगाडिसम्म चाहिँ परमेश्वर कसरी बोल्नुहुन्थ्यो भने, मोसालाई बोलाउनुहुन्थ्यो माथि सिनाई पर्वतमाथि, अनि मोसा जान्थ्यो, परमेश्वरले बोल्नुहुन्थ्यो, अनि आएर त्यो अनुसार गर्थ्यो, गराउँथ्यो। ठ्याक ठ्याक त्यसरी नै गर्यो, अनि यो पुरै भवन निर्माण भइसक्यो। अनि अब चाहिँ परमेश्वर फेरि बोल्नुहुन्छ, तर माथि सिनाई पर्वतबाट होइन, अब चाहिँ त्यो भेट हुने पाल भित्रबाट उहाँको आवाज निस्किन्छ। त्यसरी नै सुरु हुन्छ हामी हाम्रो लेबीको पुस्तक एक अध्यायको एक पद, यहाँ लेखेको छ, अनि परम प्रभुले मूसालाई बोलाउनु भयो र भेट हुने पाल भित्रबाट उनलाई यसो भन्नुभयो। प्राय जसो हामीले नयाँ एउटा किताब खोल्यो भने पहिलो शब्द नै अनि त हुँदैन, तर यहाँ त अनि छ। यसको माने यो चाहिँ ठिक यसको अगाडिको पुस्तकसँग जोडिएको छ, जुन चाहिँ हो प्रस्थानको पुस्तक। प्रस्थानको पुस्तकको अन्तिम अध्यायमा के लेखेको छ, 40 अध्यायको माथिको हाम्रो अनुवादकहरूले राखेको शीर्षकमा चाहिँ लेखेको छ, पवित्र स्थान खडा गरियो, पवित्र स्थान परमप्रभुको महिलाले भरियो, अनि त्यसपछि भित्रबाट बोल्न थाल्नुभयो। अनि भित्रको कहाँबाट बोल्न थाल्नुभयो? उहाँ चाहिँ त्यो भित्रको कृपा आसनको माथितिरबाट, करुबहरूको बीचबाट, यो सबै स्वर्गको तस्विर हुन्, त्यहाँबाट बोल्न थाल्नुभयो। गन्तीको पुस्तक 7 अध्यायमा पल्टाउनु होला मसँग, गन्ती अध्याय 7, गन्ती अध्याय 7 को 89 को 89 यहाँ लेखेको छ, 7:99। अनि जब मूसा परमप्रभुसँग कुरा गर्न भेट हुने पालभित्र पस्थे, तब उनले साक्षीको सन्दुकमाथि राखिएको कृपा आसन माथिबाट दुई करुबहरूको बीचबाट उनीसित बोलिरहेको आवाज सुन्थे, परमेश्वरको आवाज, अनि उहाँ उनीसित कुरा गर्नुहुन्थ्यो। यहाँ देख्छौं, यसबाट के सिक्छौं भने, परमेश्वर पवित्र 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 परमेश्वर चाहिँ एउटा मूसा जस्तो पापी मानिससँग कुरा गर्नलाई एउटै मात्र तरिका छ, एउटै मात्र उपाय छ, त्यो चाहिँ के भने, रगत छर्किएको, त्यो पाप ढाक्ने प्रायश्चित गर्ने रगत छर्किएको त्यो कृपा आसनबाट, अर्थात अनुग्रहमा मात्र बोल्न मिल्छ उहाँले हामीसँग। पापी मानिससँग अरू उपाय नै छैन, अर्को उपाय बोल्नुभयो भने हामी आनन्दको लागि तिमी नरक जाऊ भन्नुपर्ने हुन्छ। अनि एक दिन भन्नुहुन्छ, ए कुकर्मी गर्नेहरू, मबाट दूर भएर जाऊ, किनभने अनुग्रहलाई उनीहरूले इन्कार गरे, परमेश्वरको प्रेमलाई उनीहरूले विश्वास गरेन, लिएन, सत्यको प्रेमलाई ग्रहण गरेनन् अनि उनीहरू नाश हुन्छन्। तर यहाँ चाहिँ मूसासित अनुग्रहमा बात गर्दै हुन्छ। त्यसै लेवीको पुस्तक चाहिँ यसरी दिएको थियो अनि यसरी सुरु हुन्छ। यसको पहिलो सातवटा अध्यायहरूमा चाहिँ पाँचवटा बलिदानहरूको बारेमा चाहिँ परमेश्वरले बताउनुहुन्छ, यी बलिदानहरू ल्याउने भन्ने बारेमा। पहिलो अध्यायमा चाहिँ परमेश्वरले होम बलिको बारेमा भन्नुहुन्छ, अनि दोस्रो अध्यायमा चाहिँ अन्न बलिको बारेमा भन्नुहुन्छ, अनि तेस्रो अध्यायमा चाहिँ मेल बलिको बारेमा मूसालाई निर्देशनहरू दिनुहुन्छ, अनि मूसाले त्यसपछि सबैलाई निर्देशन दिनु पर्थ्यो, अनि चौथो अध्यायमा चाहिँ पाप बलिको बारेमा चाहिँ उहाँले निर्देशनहरू दिनुहुन्छ, अनि पाँचौँ अध्यायमा आएर अनि त्यो छैठौँ अध्यायको सात पदसम्म पुग्छ, त्यसमा चाहिँ दोष बलिको बारेमा चाहिँ निर्देशनहरू दिनुहुन्छ। अब पाँच पाँचवटा बलिदानहरूको कुरा चाहिँ यहाँ सुरुमै लेवीको पुस्तक खोल्दै भन्थ्यो, भेटु नेपाल भर्खर बनेको छ भनौँ, अनि पहिलो कुरा नै छ यी पाँचवटा बलिदानहरू। यसबाट के सिक्छ भने यो भेटु नेपालको सेवा जुन परमेश्वरले दिनुभयो इजरायललाई र पुजारीहरूलाई, हारूनको छोरालाई, लेवीहरूलाई, यसको मुख्य मुटु नै, यसको मुख्य केन्द्रमा रहेको कुरा नै यी बलिदानहरू हुन्। यी बलिदानहरू बिना, यी बलिदानहरू नभएको भए चाहिँ मानिस सदाको लागि बाहिर हुन्थ्यो, सदाको लागि वञ्चित पर। अनि यो बलिदानहरूले चाहिँ अब जुन शिक्षा परमेश्वरले त्यो भेटु नेपालबाट दिन चाहनुहुन्छ, दिनुभएको छ, त्यो भेटु नेपालको शिक्षालाई अब पूर्णतामा ल्याउँछ यो बलिदानहरूको कुरा जब हामी गर्न थाल्छौँ, जुन चाहिँ प्रभुको इच्छामा आज साँझ एउटा एउटा बलिहरू अनि केही अलिकति बुझ्न मद्दत हुने केही तालिका जस्तो तालिका देखाएर गर्ने प्रयास गर्नेछु। यो एक एक बलिदानले चाहिँ एउटा बलिदान अनि अर्को बलिदान यो चाहिँ तह 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 गर्दै ख्रिस्ट र उहाँको मुक्ति यो दारको बारेमा चाहिँ पूर्ण शिक्षा हुन जान्छ त्यसपछि। त्यसैले हामी विश्वासीहरूको लागि चाहिँ बहुमूल्य पुस्तक हो यो। अनि के गर्नुहोस् भने हामीले त अलिकति मात्र छुँदैछौँ अहिले आज साँझ, तपाईँले घरमा चाहिँ लेवीको पुस्तक धेरै यसको डिटेलहरू पढ्नुहोस्, त्यसपछि हिब्रूको पुस्तक पढ्नुहोस्, त्यसपछि लेवीको पुस्तक पढ्नुहोस्, हिब्रूको पुस्तक पढ्नुहोस् अनि तपाईँलाई सहायता हुन्छ, त्यहाँ हिब्रूको पुस्तक बुझ्न सहायता हुन्छ वास्तवमा लेवीले, अनि त्यसले यो बुझ्न सहायता हुन्छ। अब यो यी पाँचवटा बलिदानहरूले चाहिँ के कुरा देखाइरहेको छन्, हामीले अस्ति भनेका थियौँ कि यो भेटु नेपाल नै एउटा दृष्टान्त हो, अनि यसले चाहिँ प्रभु येशू ख्रीष्ट र उहाँमा भएको मुक्तिलाई चाहिँ दर्शाइरहेको छ, अनि त्यसैले सुसमाचारको सबै गहकिला पक्षहरू सबै यहाँ छन्। अनि त्यसैले यहाँ बाह्रवटा बुँदाहरू चाहिँ बाटो बाँड्न चाहन्छु यी बलिदानहरूले चाहिँ दर्शाएका कुराहरू। नम्बर एक चाहिँ यो देखाउँछ कि प्रभु येशू ख्रीष्ट चाहिँ परमेश्वरको थुमा हुनुहुन्छ, संसारको पाप उठाइलाइ जाने परमेश्वरको थुमा, नयाँ सृष्टिको आधार नै यो थुमाको मृत्यु, उहाँको बहेको रगत हो। अनि त्यसैले अघि पनि भन्दै थियौँ स्वर्गमा चाहिँ थुमा योग्य भनेर चाहिँ त्यहाँ अनगिन्ती जमातले चाहिँ उहाँलाई प्रशंसा छ भन्ने छ, उहाँ बलि भएर आफ्नो रगत बगाएर पापीहरूको लागि उद्धार किन्नुभएको परमेश्वरको पुत्र। अनि त्यो प्रकाशको चाहिँ पाँच अध्यायको आठदेखि तेह्रमा छ, अनि त्यो हेर्न सक्नुहुन्छ। अनि यी बलिदानहरू चाहिँ परमेश्वर पिताको दृष्टिकोणबाट प्रस्तुत भइरहेको छ। 59 पटक एउटा वाक्यांश के भेटिन्छ, एकचोटि लेवी एक अध्यायमा साउँछ, लेवी एक अध्याय अनि त्यहाँ होम बलिको कुरा गर्दैछ अनि अहिले नै हामी त्यसमा त जाँदैछैनौँ, तर पाँच पदमा हेर्नुहोस् त, अनि त्यसले यस जवान बहरलाई कहाँ मारोस्? परम प्रभुको सामु मारोस्। अब यो परम प्रभुको सामु यसो गरोस्, परम प्रभुको सामु भन्ने चाहिँ 59 पटक चाहिँ उल्लेख छ। यसले के देखाइरहेछ भने यी बलिदानहरूमा परमेश्वरको भाग बताइरहेछ, परमेश्वरको भाग अर्थात् प्रभु येशु ख्रीष्ट यो संसारमा चाहिँ पिताको इच्छा पूरा गर्न आउनुभएको। उहाँले सधैँ नै पितालाई खुसी पार्नुभयो अनि उहाँले चाहिँ आफैलाई परमेश्वर कहाँ अर्पण गर्नुभयो। एफेसी 5:2, हिब्रू 9:14 यस्तो पदहरू पछि हेर्नेछौँ, तर यो बलिदानहरूमा चाहिँ परमेश्वरको ठुलो भाग छ। प्रभु येशु ख्रीष्ट चाहिँ आफ्नो पितालाई पूर्ण रूपले खुसी पार्ने, उहाँ चाहिँ अधीनतामा आफूलाई सुम्पेर आउनुभएको व्यक्तिको रूपमा चाहिँ यहाँ देखिन्छ। तेस्रो कुरा चाहिँ यी बलिदानहरू चाहिँ फेरि विश्वास गर्ने पापीको दृष्टिकोणमा पनि प्रस्तुत भएका छन्। यो विश्वास गर्ने पापीले चाहिँ कसरी प्रबन्ध भएको मुक्तिलाई लिइरहेको, ग्रहण गरिरहेको अनि त्यो मुक्तिमा आनन्द मनाइरहेको तस्विरहरू यहाँ पाउँछौ। यसबाट के सिक्छ भने ख्रीष्ट बिना चाहिँ परमेश्वरसित हाम्रो कुनै पनि सम्बन्ध हुने थिएन, असम्भव हुने थिएन। प्रभु येशु ख्रीष्ट नै त्यो आधार हुनुहुन्छ जसद्वारा चाहिँ हामी पितासँग सम्बन्ध लाग्छ। बाटो, सत्य, जीवन, म नै हुँ, मद्वारा बाहेक कुनै कोही पनि पिता कहाँ आउँदैन, यो बलिदानहरूबाट देखिन्छ। त्यसैले ख्रीष्ट चाहिँ हाम्रो होम बलि पनि हुनुहुन्छ, ख्रीष्ट हाम्रो अन्न बलि पनि हुनुहुन्छ, मेल बलि पनि हुनुहुन्छ, पाप बलि पनि हुनुहुन्छ, दोष बलि पनि हुनुहुन्छ। हुन त एकैचोटि उहाँ क्रुसमा मर्नुभयो अनि त्यो यति महान उहाँको उद्धार कार्य थियो, उहाँको बलिदान थियो, त्यसलाई बयान गर्न चाहिँ एउटै बलिदानले पनि पुगेन पुरान नियमको समयमा। त्यसैले पाँच पाँचवटा बलिदानहरूले चाहिँ विभिन्न दृष्टिकोणबाट चाहिँ उहाँले के हासिल गर्नुभयो भन्ने कुरा, अनि जसको कारण चाहिँ हामीले परमेश्वरसँग सम्बन्ध पाएका छौँ। त्यसैले यसबाट चाहिँ हामीले के सोच्नुपर्छ भने, त्यसो भए म एउटा विश्वासी प्रभु येशूलाई मैले पाएको छु, म त्यसो भए त उहाँलाई चिन्नु पर्यो। अब परमेश्वरले त्यही त दिइरहनु भएको छ, पाँच पाँचवटा बलिदानमा व्याख्या गरिरहनु भएको छ आफ्नो पुत्रको बलिदानलाई, ताकि हामीले चाहिँ सोचोस्, बुझोस् अनि मनन गरोस् अनि यसको अर्थहरू बुझोस् भनेर। अनि त्यसैले एउटा विश्वासीको लागि चाहिँ सबभन्दा ठुलो उद्देश्य उसले राख्न सक्ने भनेको चाहिँ यही हो, ख्रीष्टलाई चिन्न। म बढ्दै ख्रीष्टलाई चिन्दै झन्झन चिन्दै चिन्दै जान चाहन्छु। थुप्रो पदहरू छन्, हामी एक दुईवटा ठाउँमा हेरौँ। यहोन्ना 17 पल्टाउन सक्छौँ, यहोन्ना 17 पल्टाउँ। यो 17:3 प्रभु येशूले क्रुसमा जानुभन्दा अगाडि उहाँले प्रार्थना गरिरहनु भएको थियो आफ्नो पितासँग, अनि उहाँले यसरी प्रार्थना गर्नुभयो। यो 17:3 सुन्नुहोस् उहाँको प्रार्थना, अनि तिनीहरूले तपाईँ एकमात्र सत्य परमेश्वरलाई र तपाईँले पठाउनु भएको येशू ख्रीष्टलाई चिनुन्, अनन्त जीवन यही हो। ख्रीष्टलाई चिन्नु अनन्त जीवन हो। एफसी 1:17 पनि पल्टाउ, एफसी 1:17 एफसी 1:17 पावलले अब एफसीको विश्वासीहरूको लागि प्रार्थना गर्दैछन्। उनीहरूले के प्रार्थना गर्छ, हामी के प्रार्थना गर्छौ, धेरै के को लागि पावलले के को लागि प्रार्थना गर्थे, एफसी कलासी यसो प्रार्थनाहरू हेर्नु न, उसले यसरी प्रार्थना गर्छ। एफसी 1:17 अब जोड्नलाई त 16 पढौँ। म पनि आफ्ना प्रार्थनाहरूमा तिमीहरूको सम्झना गर्दै तिमीहरूका निम्ति धन्यवाद चढाउन छोड्दिन कि हाम्रा प्रभु येशू ख्रीष्टका परमेश्वर महिमाका पिताले तिमीहरूलाई उहाँको पहिचानमा बुद्धि र प्रकाशका आत्मा दिएका हुन्। प्रभु येशूको चिन्ने ज्ञान को लागि चाहिँ बुद्धि प्रकाश दिनुभएको छ, आत्मिक बुद्धि आत्मिक प्रकाश, प्रभुलाई चिन्न, प्रभुलाई चिन्नु चिन्नु भएको होस् विश्वासी जनहरू, म प्रार्थना गर्दैछु भन्छ पावल आफैले आफ्नो बारेमा चाहिँ फिलिपी तीनमा चाहिँ यसरी भन्छ, म सबभन्दा के चाहन्छु भनेर भन्छन् भने फिलिपी तीनको आठ पदमा, फिलिपी तीन अनि आठ पद उनले यसरी लेख्छन्, साँच्चै मेरा प्रभु येशु ख्रीष्टको ज्ञानको सर्वश्रेष्ठताका निम्ति म सबै कुराहरू हानि ठान्छु, उहाँकै निम्ति मैले सबै कुराहरूको हानि खपेँ अनि ख्रीष्टलाई प्राप्त गरौँ र उहाँमा भेट्टाइन सकौँ भनेर म तिनीहरूलाई खसिङ्गर ठान्छु। अरे पावलले मुक्ति पाथेन भेट्टाउन सकौँ, होइन उसले मुक्ति पाउनको लागि कुरा गरिरहेको होइन, उसले मुक्ति पाइसकेको छ, अब उसले चाहिँ मुक्ति दातालाई अझ जान्न सकौँ भन्दैछ। मेरो प्रभुलाई म चिन्न चाहन्छु अनि यदि कुनै कुरा छ मेरो जीवनमा आउँछ त्यसले चाहिँ मलाई प्रभुलाई झन् चिन्नबाट मलाई बाधा दिन्छ भने त्यो कसिङ्गर हो, त्यो सुनको डल्लै भए पनि कसिङ्गर हो। उसको पावलको भनाइ यही छ क्रिस्चियन हरूको लागि, नमुना विश्वासीले यसरी भन्छ अनि अरू थुप्रै छ तर धेरैजना विश्वासीहरू चाहिँ यो पाँचवटा बलि मध्येमा एउटा बलि मात्र बुझेर सन्तुष्ट हुन्छ, पाप बलि, मेरो पाप बोक्नु भयो मेरो लागि मर्नु भयो अनि उहाँमा मुक्ति पाए, त्यति एउटा जानेको छ धेरै जसो विश्वासीले। होम बलि प्रभु येशूको त्यही बलिदानको अर्को पक्ष हो, अन्न बलि मेल बलि दोस्रो यो चाहिँ खै नि, हामी सन्तुष्ट हुनु हुँदैन, हामी प्रभुलाई चिन्नलाई चाहिँ हामी एकदमै जोसिलो हुन आवश्यक छ, होइन मेरो लागि त्यत्रो गरिदिने प्रभु को हुनुहुन्छ उहाँ, त्यस्तो हुँदैन संसारमा। यदि तपाईँको लागि कसैले ठुलो उपकार गरिदियो, ठुलो ठुलो तपाईँले तपाईँले कसले कसले गरिदियो मेरो लागि त्यहाँ, होइन तपाईँलाई त जान्न मन लाग्छ त्यो व्यक्ति को हो, म भेट्न चाहन्छु कस्तो हो, खै कसले गरिदियो गरिदियो भइहाल्यो अब पाइहाल्ने सकियो, त्यस्तो त होइन नि अवश्य होइन। चौथो कुरा चाहिँ यी बलिदानहरूले चाहिँ प्रभु येशू ख्रीष्टको बलिदान पूर्ण रूपमा सिद्ध थियो र पर्याप्त थियो भन्ने पनि देखाउँछ, पर्याप्त यथेष्ट सिद्ध, जस्तो लेवी एकमा हेरौँ, फेरि लेवी एक अध्याय यहाँ हामी पढ्छौ एक अध्यायको तीन पदमा, लेवी एकको तीन त्यसको भेटी चाहिँ गाईवस्तु बाटोको होम बलि हो भने त्यसले एउटा निष्खोट नर चढाओस् भनेको छ, त्यसैले एकदम सिद्ध बलिदान थियो भन्ने देखाइरहेको छ प्रभु येशू ख्रीष्टको। र साथै तपाईँले जस जसले पढ्नुभयो तपाईँलाई थाहा छ पाप बलिको सवालमा चाहिँ पुजारीले चाहिँ जसले चढाइदिन्थ्यो उसले चाहिँ रगत सात पटक छर्केको परमप्रभुको सामु, जसले देखाइरहेको छ कि प्रभु येशूको बलिदान पूर्ण रूपमा, सात भनेको पूर्णताको संख्या हो, पूर्ण रूपमा यसले चाहिँ मुक्तिको प्रबन्धको लागि पूर्ण रूपमा तिरिसकेको छ। अनि अरू धेरै तरिकाले चाहिँ लेवीको पुस्तकमा भएका यी बलिदानहरूले चाहिँ प्रभु येशूको बलिदानको सिद्धता पर्याप्तता देखाउँछन्। अनि त्यसैले यो पाँच पाँचवटा बलिदानहरूले चाहिँ मुक्तिको पनि फरक फरक पक्षहरूलाई चाहिँ देखाउँछ, हामी धर्मी ठरिएको देखाउँछ, हामीले जीवन पाएको देखाउँछ, हामीलाई हाम्रो पवित्रीकरणलाई पनि देखाउँछ, हाम्रो आशा हाम्रो महिमा यी सब देखाउँछ। प्रभु येशू सबै हुनुहुन्छ वास्तवमा, एउटा पद पढ्नेछौँ पहिलो कोरिन्थी एकमा, प्रभु येशू ख्रीष्ट चाहिँ हाम्रो निम्ति सब थोक बन्नुभएको छ, यी बलिदानहरूले सिकाएको पाठ चाहिँ हो। पहिलो कोरिन्थी 1:30 पदमा, अनि यो जान्न चाहनुपर्छ हामीले, धेरै मनन गरिनुपर्ने कुराहरू। 1:30 पढ्छौँ, तर उहाँद्वारा नै तिमीहरू ख्रिस्ट येशूमा छौ, जो परमेश्वर पट्टिबाट हाम्रा निम्ति बुद्धि, धार्मिकता, पवित्रता र छुटकारा ठहरिनु भएको छ। परमेश्वर पिताद्वारा नै एउटा विश्वासी चाहिँ ख्रिस्ट येशूभित्र हुन्छ भनेको छ। मैले विश्वास गरेँ, मैले पश्चाताप गरेँ, उहाँको बलिदान मेरो लागि हो भनेर मैले चाहिँ विश्वास गरेको छु, मेरो पाप मानिँदै अरू त केही गरेको छैन, एक्कासी परमेश्वरले चाहिँ मलाई आत्मिक रूपमा मेरो अन्धकारबाट निकालेर उहाँको प्रिय पुत्रभित्र, संसारको ज्योति प्रभु येशूभित्र मलाई घुल्नुहुन्छ। त्यही त भनेको छ, उहाँद्वारा नै तिमीहरू ख्रिस्ट येशूमा अथवा ख्रिस्ट येशूभित्र छौ। अनि त्यसपछि भनेको छ, जो भनेको प्रभु येशू परमेश्वर पट्टिबाट अथवा परमेश्वर पिताले प्रबन्ध गर्नुभएको हाम्रो निम्ति उहाँ चाहिँ बुद्धि, धार्मिकता, पवित्रता, छुटकारा ठहरिनु भएको छ। त्यसैले है तपाईँहरूले जब चाहिँ आफ्नो असिद्धताहरू, आफ्नो अधर्म, आफ्नो पापहरू सोचिरहनु भएको छ अनि निराश भइरहनु भएको छ, अनि अब त्यो बाहेक त के हुन्थ्यो आफूलाई हेर्दाखेरि, अनि त्यो बेलामा चाहिँ तपाईँको आँखा उठाउनुपर्छ है, तर पिता तपाईँले मेरो लागि चाहिँ तपाईँको पट्टिबाट प्रबन्ध गर्नुभएको यो 5 बलिदानले देखाउने मेरो मुक्तिदातालाई हेर्छु, उहाँ मेरो धार्मिकता हो, उहाँको कारण म ग्रहण योग्य बनेको हो भनेर चाहिँ, अनि पवित्रता, छुटकारा इत्यादि। त्यसैले सुन्दर कुराहरू छन् यहाँ। छैठौँ कुरा चाहिँ यो बलिदानहरूले पनि देखाउँछ कि सबै मानिसहरू पापी छन् र परमेश्वरको दण्ड र परमेश्वरबाटको मृत्यु दण्ड मुनि छन् भन्ने देखाउँछ। यी बलिदानको पशुहरूको तपाईँले पढ्नुभयो 1-7 अध्यायमा अनि 16 अध्यायमा होइन त, पशुहरू मारेको मारिएछन्, मारेको मारिएछन्, बिहान बेलुका होम बलि चढाइरहेको छ अनि ल्याइरहेको छन्, 29 पटक चाहिँ मारोस् भनेर यहाँ छ, 29 पटक त्यो बलिलाई मार्ने कुरा उल्लेख भएको छ, मृत्युको कुरा छ, त्यो पशु मर्नु पर्थ्यो। रोमी 6:23 पापको ज्याला के हो? मृत्यु हो। ख्रिस्ट चाहिँ हाम्रो सट्टामा मर्नु भएको कुरा देखाइरहेछ, हाम्रो दोस्रो मृत्यु हो, शारीरिक मृत्यु मात्र होइन, पापलेको दण्ड भनेको अग्निकुण्डको नरकको मृत्यु हो, त्यसबाट बचाउनलाई मर्नुभएको तस्विर चाहिँ उहिलेदेखि आदमको पालादेखि हो वास्तवमा, होइन त, आदमको पालादेखि दिदीबहिनीहरू, आदम प्रभुले चाहिँ प्रभुले नै मार्नुभयो पहिलो पशुलाई अनि छाला लुगा लगाइदिनु भयो, अनि त्यो रगत बगेको थियो त्यो पशुको, अनि यहाँ चित्र तस्विर चाहिँ यही नै छ यो पशुहरूको बलिदान। सातौँ कुरा चाहिँ यो पनि देखाउँछ कि एउटा व्यक्तिले, पापीले मुक्ति पाउने भनेको चाहिँ क्रुसमा प्रभु येशूले गर्नुभएको प्रायश्चितको कार्यद्वारा मात्रै मुक्ति पाइन्छ, पाप ढाक्नको लागि एउटा दाम तिर्नु परेको थियो अनि प्रभु येशूले त्यो तिर्दिनु भयो क्रुसमा मरेर रगत बगाएर, अनि त्यो कुरो चाहिँ यो बलिदानहरूले देखाइरहेको छ। भन्नुपर्दा मुख्य शिक्षा चाहिँ यही नै छ यो बलिदानहरूको, त्यहाँ मूल्य तिरिएको छ, मृत्यु हुनु पर्यो, रगत बग्नु पर्यो, यो दुइटै कुरा छ। रगत भन्ने शब्द 79 पटक चाहिँ उल्लेख छ, ख्रिस्टले आफ्नो रगत बगाउनु भयो क्रुसमा हाम्रो लागि। हिब्रू 9:22 के भनेको छ दिदीबहिनीहरू? रगत नबगाइकन पाप क्षमा हुँदैन। अनि त्यो चाहिँ रगत कुरा, तर मार्ने भन्ने कुरा चाहिँ अहिले कतिचोटि भनेको थियो दाजुभाइहरू? 29 पटक। त्यसैले त्यहाँ मृत्युको कुरा पनि छ, रगत मृत्यु दुइटै छ। अनि त्यसैले सम्झनामा हामी जब पूर्वभोज लिन्छौँ रोटी दिन्छौँ, उहाँ हाम्रो लागि मर्नु भएको, त्यसपछि हामी कचौराबाट पनि लिन्छौँ अङ्गुरको रस, उहाँले रगत बगाउनु भएको। अनि आठौँ कुरा चाहिँ के यो बलिदानले सिकाइरहेछ भने, हो यद्यपि परमेश्वरले चाहिँ मुक्तिको प्रबन्ध गर्नुभयो, सबैको लागि गर्नुभएको छ, संसारको पाप उठाइ लैजाने परमेश्वरको थुमा भनेछ नि, संसारको सबैको, चुनिएकाहरू मात्र होइन सबैको है। अनि त्यो हो, तर मान्छे चाहिँ आफै त्यो लिन आउनुपर्छ, व्यक्तिगत रूपमा आफै विश्वास गर्नुपर्छ एक एकजनाले। बुवाले विश्वास गरेको होला होइन नानी, तर तिमी आफै विश्वास गर्नुपर्छ आफ्नो लागि, हरेकले आफ्नै लागि, साना ठुलो जोसुकै व्यक्तिगत आफ्नै। अनि त्यसैले यो चाहिँ कसरी देखाइरहेछ भने, फेरि अलिकति दोहोरिन्छ तर दोहोऱ्याउनु राम्रो हुन्छ, भेटु नेपालको वरिपरि हेरिएको छ, अनि एउटा ढोका छ प्रभु यीशुलाई दर्शाउने त्यो विभिन्न रङहरू भएको, अनि त्यसपछि त्यहाँ त्यो पर्दा छ, त्यहाँबाट छिरिन्छ, त्यसैले ढोकामा हुँ बाटोमा हुँ कोही मबाट भित्र पस्यो भने उसले मुक्ति पाउँछ। अनि त्यसपछि उसले चाहिँ सही बलिदान ल्याउनु पर्छ, अनि त्यो पित्तलको वेदीको दायाँपट्टि उसले चाहिँ परमेश्वरको सामु उसले चढाउनु पर्छ, मार्नु पर्छ। अनि यसरी चाहिँ पापी परमेश्वरकै आइरहेछ, अनि त्यो सब कार्यले के देखाइरहेछ भने, म पापी हुँ, म मृत्युदण्ड पाउन लायक छु, तर मेरो सट्टामा चाहिँ एउटा बलि हुन्छ भनेर भन्नुभएको छ, अनि ल्याएको छु मैले तपाईँको अनुसार भन्दै आफ्नो हात राख्नु पर्थ्यो, त्यो चाहिँ हात जब राखिन्थ्यो त्यो बलिमाथि, त्यो चाहिँ विश्वास, मेरो विश्वास, अनि साथै त्योसँग म चाहिँ एक भएको पनि देखाउँथ्यो, उसको धार्मिकता मैले पाउने, निर्दोष प्रतिस्थापक हो, निर्दोष बलि हो, मेरो पापहरू उसका जाने। अनि त्यसैले यसले चाहिँ यो सब चित्रले चाहिँ पश्चाताप गरेको, विश्वास गरेको अनि मुक्ति पाएको तस्विर हुन्थ्यो, जसरी यहाँ चार पदमा लिबी एकको चारमा यहाँ पढ्छौँ, अनि त्यसले त्यस होम बलिको टाउको माथि आफ्नो हात राखोस्, पुजारीले राखिदिने होइन, ए लैदेऊ न त्यो मेरो लागि अनि हात राखिदियो, त्यसरी हुँदैन, आफै गर्नु पर्थ्यो, आफ्नो हात राखोस्, अनि त्यो त्यसका निम्ति, देख्नुभयो त्यसका निम्ति, जसले ल्यायो, जो आयो, जसले हात राख्यो, जसले मार्यो, त्यसका निम्ति प्रायश्चित गर्नलाई, ढाक्नका लागि, दान तिर्नका लागि, प्रायश्चित गर्नलाई त्यसका निम्ति ग्रहण गरिनेछ, खुसीको खबर, ग्रहण गरिनेछ। अनि नौ कुरा चाहिँ के दर्शाइरहेको छ नि बलिदानहरूले, यहाँ चाहिँ संगति र सेवा, पहिला चाहिँ संगति कुरा गरौँ, संगति र परमेश्वरलाई भक्तिपूर्वक प्रेम गर्ने कुरा पनि छ यसमा, केवल त्यहाँ पाप क्षमाको कुरा मात्र छैन, पाप क्षमा छ, त्यो अति नै महान परमेश्वरको वरदान हो प्रभु येशूको बलिदानद्वारा, तर पाप क्षमा मात्र होइन, तर अब चाहिँ त्यो पाप क्षमा पाएको व्यक्तिले चाहिँ परमेश्वरलाई भक्तिपूर्वक उहाँलाई आदर गर्ने, उहाँसँग हिँड्ने, उहाँसँग संगति गर्ने, त्यो कुरा छ, कहाँबाट छ, अरू बलिदानहरू छ त्यहाँ है, त्यहाँ पाप बलि मात्र छैन तर त्यहाँ चाहिँ होम बलि पनि छ, त्यो कुरा आज साँझ हेर्न खोज्छौँ, अनि त्यहाँ अन्न बलि भन्ने पनि छ, अनि मेल बलि अथवा शान्ति बलि पनि भन्ने पनि छ, अनि त्यसरी त्यहाँ अरू कुराहरू पनि छन् त्यो बलिदानहरूले चाहिँ देखाइरहेको। अनि अर्को कुरा एक्चुअली लेवी नौमा पल्टाउनुहोस् त, लेवी नौ यसै सवालमा, अनि हामी चाहिँ त्यो अठार पददेखि पढ, अलिकति यहाँ मेल बलिको कुरा आउँछ है, अठार पद, नौको अठार, त्यसपछि तिमीले मेल बलिको रूपमा त्यस बहर र थुमालाई मारे जो मानिसहरूका निम्ति थियो, अनि हारूनका छोराहरूले त्यो रगत तिमी कहाँ ल्याए, जसलाई तिमीले वेदीमाथि चारैतिर छर्के, अनि त्यस बहर र थुमाको बोसो अर्थात बोसी पुच्छ र आन्द्रा ढाक्ने बोसो साथै मृगौलाहरू र कलेजो माथिको जालो अनि तिनीहरूले बोसो ती छातीहरूमाथि राखे र तिनले त्यो बोसो वेदीमाथि जलाए। अब 21 पद, अनि छातीहरू र दाहिने फिला हारूनले परमप्रभुको सामु डोलाउने भेटीको रूपमा डोलाए, जस्तो मूसाले आज्ञा गरेका थिए। अलिकति मात्र कुरा गरौँ, यहाँ चाहिँ जुन पुजारीले चाहिँ यो भेटीको लाई के गर्नुपर्छ भन्ने निर्देशनहरू छन्, त्यहाँ दुईवटा कुरालाई हेर्न चाहन्छु। एउटा चाहिँ त्यो जुन मेल बलिको पशुको छातीको भागको कुरा गरेको छ, त्यसपछि त्यसको चाहिँ फिलाको भागको कुरा गरेको छ, अनि त्यो चाहिँ यहाँ चढाइरहेको छ। अनि अनि यसको अर्थहरू छन् है, यो चाहिँ परमेश्वरप्रतिको भक्तिको कुरा गरिरहेको छ। यहाँ हृदयदेखिको यो छातीको न्यानो परमेश्वरप्रतिको जोसिलो भक्ति र प्रेमको कुरा गर्दैछ, अनि त्यहाँ फिलाको कुरा गर्दैछ, यो चाहिँ सबभन्दा बलियो भाग हो। अनि त्यसैले परमेश्वरलाई चाहिँ आफ्नो सारा बलले प्रेम गर्ने, आफ्नो सारा हृदयले प्रेम गर्ने, आफ्नो सारा बलले प्रेम गर्ने र सेवा गर्ने कुरा गरिरहेको छ, संगतिको कुरा गरिरहेछ है। अनि त्यसैले खालि उहाँले हो ठुलो निम्तो दिनुभयो मुक्ति पाउनलाई है, ढोका छ, बलिदान छ, अनि पापको लागि त्यहाँ प्रायश्चित छ, तर त्यति मात्र होइन, त्यसपछि चाहिँ संगति गर्न पनि बोलाइरहनु भएको छ। जस्तो नयाँ नियममा साँचो दाखको बोट म नै हो, ओके, किन भनिरहनु पर्यो प्रभुलाई त्यो, होइन म तिमीहरूलाई मर्छु अनि रगत बगाउँछु अनि विश्वास गर मुक्ति पाउँछ स्वर्गमा आउँछ सक्यो, होइन, उहाँले भन्नुभयो अझ धेरै कुरा छ, म दाहको बोट हो, तिमीहरू चाहिँ हाँगा हो, अनि तिमीहरू चाहिँ ममा रहिरह, अनि म तिमीहरूमा रहिरहने, अनि मेरो वचन तिमीहरूमा, संगतिको कुरा गरिरहेको छ। अनि त्यसैले परमेश्वरले चाहिँ हामीलाई बनाउनु भएको नै उहाँसित संगति गर्नलाई, उहाँलाई चिन्नलाई, उहाँसँग हिँड्नलाई, उहाँलाई प्रेम गर्नलाई, उहाँको सेवा गर्नलाई। हामी धेरै जसोलाई थाहा छ यो पद हिब्रूको चारको स्वर के छ, त्यसमा दाजुभाइहरू के को विषयमा छ, अनुग्रहको सिंहासन छ, अनि अनुग्रहको सिंहासन त छ, तर के गर भन्ने हुनुहुन्छ, के गरौँ भन्ने छ, आओ निम्तो दिँदै हुनुहुन्छ, होइन मुक्ति त पाइसक्यो, के को लागि आऊ भन्दै हुनुहुन्छ, वहाँ यहाँ भन्दै हुनुहुन्छ त्यो संगतिको लागि हो, अनि त्यो संगतिमा चाहिँ उहाँले चाहिँ मलाई अनुग्रह दिनुहुन्छ, संगतिमा जहिले पनि त्यो पाउँछ उहाँसँग अनुग्रह सहायता कृपा, त्यही त पाउने हामीले, हामीलाई चाहिएकै, अनि हामी चाहिँ अनि हामीसँग त्यसरी व्यवहार गर्नुहुन्छ भने हामी चाहिँ उहाँलाई धन्यवादको बलिदान दिन्छौँ, उहाँलाई प्रेम साथ हाम्रो हृदयको कुराहरू भन्छौँ अनि बुझ्दछौँ, संगति हो। अनि त्यो भेटुनी त्यो अनुग्रहको सिंहासन भनेको चाहिँ त्यही भेटुनी पालबाट आएको कुरा हो, त्यो कृपा आसन हो, त्यही कृपा आसन केही भाषा यहाँ नयाँ नियममा अनुग्रहको सिंहासन भनेको छ। दसौँ कुरा चाहिँ के पनि सिकाउँछ भने यी बलिदानहरूले चाहिँ पवित्रता पवित्र जीवन जिउने बारेमा सिकाउँछ। 160 भन्दा बढी पटक उल्लेख छ यो पवित्र भन्ने शब्द। लेवी 19 एकचोटि हेर्नुहोस् त मसँग, लेवी 19 को दुई पदमा यहाँ उल्लेख छ, लेवी 19 को दुई लेवी 19 को दुई एक पदबाट, अनि परमप्रभुले मूसालाई यसो भन्नुभयो, दुई पद, इजरायलीहरूका सारा समुदायसँग कुरा गर र तिनीहरूलाई भन, तिमीहरू पवित्र हो किनकि म परमप्रभु तिमीहरूको परमेश्वर पवित्र छु। यही कुरा नयाँ नियममा पहिलो पत्रुस 1 चाहिँ उद्धरण गरिरहेको छ। पवित्रताको सवालमा चाहिँ तिनवटा पक्षहरू हामीले चाहिँ ख्यालमा राख्नुपर्छ, तिनवटा, एउटा चाहिँ के भने मुक्ति पाएकै दिनदेखि सदाको लागि म चाहिँ पवित्र पारिसकिएको छु, एकचोटि त्यो एफएससी एकमा हेर्नेछौ, एफएससी एक अध्याय एउटा विश्वासी जुन दिन उसले साँचो गरी प्रभु येशूलाई आफ्नो मुक्तिदाता आफ्नो प्रभु भनेर ग्रहण गर्छ त्यही दिनबाट उसलाई परमेश्वरले चाहिँ पवित्रताको ओहदामा राखिसक्नु भएको छ। त्यसैले त्यो चाहिँ कहिले बिर्सनुहुन्न। प्रभु तपाईँले मलाई अलग गर्नुभएको छ, तपाईँले मलाई पवित्र जन भन्नुभएको छ। म आफैमा थिएन तर तपाईँले मलाई ख्रिस्टमा पवित्र पार्नुभएको छ, उहाँ मेरो पवित्रता हुनुहुन्छ। यो सब ओहदाको कुरा हो है। यो चाहिँ पहिलो पक्ष हो एफसी एकको तीन र चारमा। हाम्रा प्रभु येशू ख्रीष्टका परमेश्वर र पिता धन्य हुन् जसले हामीलाई स्वर्गीय स्थानहरूमा सबै आत्मिक आशिषहरूले ख्रीष्टमा आशिषित पार्नु भएको छ। यसरी नै हामी उहाँको सामु प्रेममा पवित्र र निर्दोष हौ भनेर उहाँले हामीलाई संसारको उत्पत्ति भन्दा पहिले ख्रीष्टमा सुन्नु भयो अनि विश्वास गरेको दिनमा चाहिँ प्रवेश भयो त्यो ढोकाबाट है। पवित्र उहाँको सामु भइसके, निर्दोष पवित्र ख्रिस्टमा छु, एउटा पक्ष चाहिँ त्यो हो। तर अर्को महत्वपूर्ण पक्ष के छ भने यो क्रिस्चियन जीवनभरि चाहिँ हामी पवित्र पारिँदै पनि छौँ। व्यवहारिक रूपमा, अभ्यासमा, ओहदामा ख्रिस्ट जस्तिकै पवित्र हुनुहुन्छ तपाईँ विश्वासी जन, नत्र त कहाँ पुग्ने तपाईँ उहाँको घरमा। ख्रिस्ट जस्तिकै बराबर पवित्र पारिसक्नु भयो ओहदा, परमेश्वर हिसाब किताबमा चाहिँ एउटै पाप पनि देख्नुहुन्न। उहाँकै पुत्रको धार्मिकता चाहिँ तपाईँमा देख्नुहुन्छ अनि परमेश्वर सन्तुष्ट हुनुहुन्छ। प्रभु येशूले सबै त्यसको लागि तिरिसक्नु भयो, पिताले भन्नुभएको छ पुग्यो है। अनि तर प्रभुले भन्नुहुन्छ म पवित्र छु, अब पवित्रतामा हिँड्नुपर्छ। त्यसैले यो हिँडाएको हाम्रो अभ्यासको कुरा हुँदैछ। अनि मैले एफएससी चार भन्न बाँकी रहेछ, चार अध्यायको 22 र 24 पदमा हामी हेर्नेछौ। एफएससी चारको 22 देखि 24 अभ्यासमा चाहिँ दिनहुँ पवित्र पारिँदै 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 बढ्दै 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 परमेश्वरले हरेक विश्वासीलाई लाँदै हुनुहुन्छ। एफएससी चारको 22 देखि 24 पढ्छौ। तिमीहरूले पहिलेको चालचलनको त्यस पुरानो मान्छेलाई फालिदेऊ जो धोकापूर्ण लालसाहरूद्वारा भ्रष्ट हुन्छ र तिमीहरूको मनको आत्मामा नयाँ हुँदै जाओ है। अनि नयाँ मान्छेलाई पहिर जो चाहिँ परमेश्वरको स्वरूप अनुसार धार्मिकता र साँचो पवित्रतामा सृजिएको छ। ख्रिस्ट मेरो पवित्रता हुनुहुन्छ, म अब मेरो सोचाइमा नै अब उहाँ जस्तो हुनुहुन्छ। ख्रिस्ट मेरो पवित्रता हुनुहुन्छ, मेरो उद्देश्य, मेरो माया ममताहरू, मेरो हेराइहरू सबै उहाँको जस्तै हुनुहुन्छ। यो चाहिँ भाइ भइसकेको छैन। हाम्रो अभ्यास चाहिँ हाम्रो ओहदाभन्दा मुनि नै छ, धेरै मुनि छ अनि हरेक दिन बढ्दै बढ्दै गएको चाहनुहुन्छ, बढ्दै 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 गएको चाहनुहुन्छ। अनि यसको लागि चाहिँ प्रिय परमेश्वर नै हामीलाई सहायता गर्दा फुल फोर्समा तयार हुनुहुन्छ। उहाँहरू हाम्रो भाग छ, हामीले गर्नुपर्ने अनि उहाँले हामीलाई बदल्दै जानुहुन्छ। वचनद्वारा, पवित्र आत्माद्वारा, विभिन्न परीक्षाहरूद्वारा, समस्याहरूद्वारा, सेवाद्वारा अनि उहाँको यी सब अनगिन्ती तरिकाले चाहिँ उहाँले चाहिँ हामीलाई चाहिँ उहाँको पुत्र जस्तो बनाउन चाहिँ लागिरहनु भएको छ। अनि हामीले त्यो बुझेर चाहिँ एकदम बुझेर ध्यानै त्यसमा लगाउनुपर्छ है। के आइपर्छ हाम्रो जीवनमा अनि प्रभु के गर्दै के गर्दै हुनुहुन्छ होइन कि तपाईँ मलाई चाहिँ आफ्नो पुत्र जस्तो बनाउँदै हुनुहुन्छ। अब बानी पर्न थाल्छ बिस्तारै। पहिला त के गर्दै हुनुहुन्छ मात्रमा हुन्थ्यो भने अब चाहिँ प्रभु तपाईँले वचनमै भन्नुभएको छ सबै कुरा मिलेर परमेश्वरलाई प्रेम गर्नेहरूको निम्ति भलाइ उत्पन्न हुन्छ। त्यो भलाइ चाहिँ के हो? 29 पदले भन्छ कि उहाँको पुत्रको रूपमा ढालिनु हो, त्यही नै हो भलाइ, सबभन्दा ठुलो भलाइ। अनि तेस्रो पक्ष पनि छ पवित्रताको विषयमा। नम्बर एक चाहिँ ओहदामा हामी पवित्र पारिसकेका छौँ, पाएका दिनदेखि ख्रिस्ट जतिकै पावल जतिकै बराबर हो। भर्खर नयाँ जन्म पाएको, भर्खर गएको विश्वासी
र प्रेरित पावलको पवित्रता बराबर छ, ख्रिस्ट जत्तिकै छ। तर हिँडाइमा चाहिँ प्रेरित पावल र हामी त कता कता छौँ है, अनि झन् ख्रिस्टबाट त अझ जति हुनुपर्ने छैन। अनि हाम्रो तृष्णा हुनुपर्छ, म तपाईँ जस्तो हुन चाहन्छु, एकदम हुनुपर्छ है, तपाईँको ध्यानै यसमा हुनुपर्छ। क्रिश्चियन जीवनको उद्देश्य नै होइन। अनि तेस्रो कुरा चाहिँ के भने, एक दिन चाहिँ हामी पूर्ण सिद्ध पवित्रतामा चाहिँ पुर्याइनेछौँ। त्यो चाहिँ एफिसी 5:27 सिकाएको छ। एफिसी 5:26 पनि पढौँ, त्यो चाहिँ वर्तमानको पनि छ, अनि 27 पनि पढौँ। पच्चिसमा चाहिँ अब ख्रिस्टले मण्डलीलाई प्रेम गर्नुभएको कुरा छ, अनि प्रेम गर्नुभएर हाम्रो लागि आफैलाई अर्पण गर्नुभएको कुरा छ। अनि 26 पदमा अब पढ्छौँ, एफिसी 5:26, त्यसलाई मण्डलीलाई विश्वासीहरूलाई वचनद्वारा जलको स्नानले शुद्ध गरी पवित्र पार्नलाई चलिरहेको छ जुन असल काम तिमीहरूमा सुरु गर्नुभएको छ, म निश्चित छु ख्रिस्टको दिनसम्ममा त्यो के गर्नुहुनेछ भनेछ। मैले हुन त म यस कुरामा म निश्चित छु कि तिमीहरूभित्र जुन असल काम सुरु गर्नुभएको छ परमेश्वरले, त्यो पद है थाहा छ, फिलिपी 1:6, धन्यवाद ल निदानु भयो कि भनेर। त्यसैले अब एक दिन पूरा हुनेछ, 27 पद, र महिमित मण्डलीको रूपमा त्यसलाई आफ्नो सामु उपस्थित गराउनलाई जसमा दाग वा चाउरी वा यस्तै अरू कुनै कुरा हुँदैनन्, तर त्यो पवित्र र निष्कलङ्क हुन्छ। त्यो चाहिँ भविष्य, त्यहाँ हामीलाई लाँदै हुन्छ, एउटा दाग पनि हुने छैन, एउटा दाग पनि हुने छैन, अनि उहाँको सामु हाम्रो हुनेछ। अब यो त परमेश्वरले मात्र गर्न सक्नुहुन्छ, हाम्रो भाग अहिलेदेखि हामीले गर्नुपर्ने भाग गरिरहनु पर्छ। एउटा विश्वासीले यसरी मलाई भन्थ्यो, म नयाँ विश्वास हुँदै सुनिरहन्थे, उनीहरूले म चाहिँ जब प्रभु आउनुहुन्छ मलाई बदल्न चाहिँ धेरै बाँकी चाहिँ नहोस्, बाँकी त हुन्छ नै, तर म चाहिँ सक्दो बढ्छु ताकि त्यहाँ अलिकति कमै बाँकी होस्, मै मेरो भाग चाहिँ गर्छु भन्न खोजिरहेको, ए बदलिहाल्छ जे गर होइन, त्यो चाहिँ सायद मुक्ति पाएन त्यस्तो सोचाइ गर्ने मान्छे त। अर्को अब चाहिँ 11 जानेछौ, 11 बुदा, यसले चाहिँ अलगपन्ता पनि सिकाउँछ, अथवा शुद्ध अशुद्ध छुट्याउनलाई। लेबीको पुस्तकभरि त्यो छ होइन, 11 अध्यायमा पशुहरूको कुरा छ, अनि त्यहाँ छुट्याउनु पर्थ्यो उनीहरूलाई, चाहिँ एकदम तस्बिरको रूपमा सिकाउनु भयो यहुदीहरूलाई चाहिँ परमेश्वरले साना नानीहरूलाई जसरी चाहिँ सिकाउँदाखेरि तस्बिर प्रयोग हुन्छ, उसलाई एकैचोटि फुल भनेर लेख्न सिकाइँदैन, उसलाई चाहिँ फुलको फोटो नै देखाइन्छ, फुल फुल भन है फुल, अनि उसले चाहिँ फोटो हेर्छ अनि फुल भन्न थाल्छ, तस्बिरबाट सिकाउनु भयो। तर समय बित्दै गएपछि त्यो सब त्यो शिक्षकको रूपमा थियो भनेर व्यवस्था, ख्रिस्ट नआउन्जेलसम्म गलाती पुस्तकले त्यही बताइरहेछ, जब उहाँ आउनुभयो त्यसपछि चाहिँ अब चाहिँ वास्तविकतामा आइपुग्यो, अब छायाहरूबाट सत्यतामा आइपुगेको छ, अनि हामी चाहिँ त्यो समयमा जिइरहेका छौँ। अनि त्यसैले यो कुराहरू अध्ययन गरिएको उहाँले चाहनुहुन्छ, यो बलिदानहरू, अनि प्रभुले सहायता गर्नुभएको छ हामीलाई बुझ्न। अनि आज साँझ अनि पुजारीहरूले चाहिँ सिकाउनु पर्थ्यो शुद्ध अशुद्धको भिन्नताहरू, यी कुराहरू छन्। अनि त्यहाँ देवीको पुस्तक पढ्दा तपाईँलाई थाहा छ कोर रोगको कुरा छ नि, योपालि पढ्दा एकदम चासो लाग्यो, जहिले पनि चासो लाग्छ, तर योपालि चाहिँ अनेक कुराहरू त्यहाँ देखिन्छ। अनि त्यसैले पुजारीले एकदम राम्रोसँग हेर्नु पर्थ्यो, के हो सात कोर हो कि के हो यो, अनि 7 दिन पर्खने अनि अर्को पर्खने फेरि आउने जाने, यो सब भिन्नताहरू देखाउने एकदम राम्रैसँग जाँच गर्न सिकाइरहेको कुरा, अनि होसियार हुनलाई, अनि कुन कुरा ग्रहण योग्य छ कुन कुरा ग्रहण योग्य छैन. कहिलेकाहीँ सात दिन थुनामा पनि राखिन्थ्यो, हेरौँ त्यसपछि हेरौँ है. अनि त्यसैले त्यहाँ चाहिँ यसरी अलगपन्थाको शिक्षा सिकाएर किन को रोगै लागेको हो भने त उसलाई त अलग गर्नु पर्थ्यो, अलग गर्नु पर्थ्यो. अनि त्यो चाहिँ पापको चित्रण थियो, समाजबाटै अलग हुन्थ्यो, अशुद्ध अशुद्ध भन्दै हिँड्नु पर्थ्यो त्यो व्यक्ति. अनि यस्ता नियमहरू चाहिँ परमेश्वरले तस्बिरबाट सिकाउनु भयो. अनि नयाँ नियममा पनि हामीलाई धेरै सिकाएको छ, हामी सबै पापबाट अधर्मबाट सांसारिक अभिलाषहरूबाट दुष्टताबाट अलग हुनुपर्छ भनेर. एक दुईवटा कुरा हेरौँ हामी चाहिँ रोमीको पुस्तकमा 16 अध्याय हेर्नेछौ. रोमी 16 अध्याय झुटा शिक्षाबाट अलग हुनुहुनेछ, झुटा शिक्षाबाट. क्रिस्चियन भन्दैमा तपाईँले त्यो रेडियोको त्यो त्यो कार्यक्रमहरू सुन्नु हुँदैन. क्रिस्चियन भन्दैमा त्यो रेडियोको त्यो टिभीको कार्यक्रमहरू जुन हेर्ने गर्छ त्यो त्यो त्यसमा हामी लाग्नु हुँदैन. हामीले चाहिँ एकदम त्यहाँ छुट्याउनु पर्छ है, त्यहाँ हालेलुया गर्दैमा, येशु भन्दैमा, होइन आजको दिन गाउँदैमा, होइन हामी चाहिँ यो क्रिस्चियन भन्नु हुँदैन. त्यहाँ अर्कै ख्रिस्ट, अर्कै आत्मा अनि मुक्ति भनेको के हो थियो, त्यस्तो खालको समय छ अहिले. एकदम सत्यताको त्यागको समय हो प्रियहरू हो. अनि रोमेश्वरको सत्रले त हामीलाई त एकदम साफ साफ भनेको छ यहाँ, अब हे भाइहरू हो म तिमीहरूलाई बिन्ती गर्दछु, जुन शिक्षा तिमीहरूले सिकेका छौ त्यसको विपरीत फाटो ल्याउने र ठक्कर खुवाउनेहरूलाई चिनिराख र तिनीहरूबाट टाढा बस, किनकि यस्ता मानिसहरू हाम्रा प्रभु येशु ख्रिस्टको सेवा गर्दैनन् तर आफ्नै पेटको सेवा गर्दछन्, अनि मिठा बोली र चिप्ला कुराहरूद्वारा सिधा सोझाहरूका हृदयहरूलाई धोका दिँदछन्. त्यसैले हामीले परमेश्वरको सत्यताहरू अध्ययन गर्नु पर्यो, यसरी चाहिँ हामीले चाहिँ चिन्नलाई अनि छुट्याउनलाई अनि शिक्षकहरूले हामीलाई सहायता गर्नुपर्छ जसरी त्यहाँ गरिन्थ्यो. अनि एक समान हुनु हुँदैन भनेर सिकाएको छ दोस्रो कोरिन्थी 6:14 जो दोस्रो कोरिन्थी 6:14 विश्वास नगर्नेहरूसित एउटै जुवामा हामी हुनलाई रोजेर जानु हुँदैन. अब कतिले चाहिँ अब पहिला प्रभुलाई नचिन्दै बिहा भइहाल्यो, अब त्यो ऊ त त्यसमा त दोषी छैन, अब विश्वासी भएपछि अब म त एउटै जुवामा बस्न सक्दिनँ गएँ भन्न त मिल्दैन त्यो. तर एउटा विश्वासी जसको विवाह भएको छैन एउटा अविश्वासीसँग कुनै हालतले पनि विवाहको सोचाइ पनि राख्नु हुँदैन. प्रभुको इच्छा खोज्ने व्यक्तिहरू हेर्नुहोस् न 14 अनि अरू कुराहरूलाई पनि लागू छ, सँगै अविश्वासीसँग एउटा विश्वासीले सँगै आर्थिक व्यापार एउटै थैली राखेर त्यसरी पार्टनरसिपमा काम पनि गर्नु हुँदैन. 14 अविश्वासीहरूसँग असमान भएर एउटै जुवामा नजोतियो, किनकि धार्मिकताको अधर्मसँग के संगति अनि उज्यालोको अध्ययारसँग के सहभागिता. अनि यसरी चाहिँ यहाँ भनेको छ. अनि त्यसपछि भनेको छ 17 यसकारण तिनीहरूका बीचबाट निस्केर आओ र अलग हो प्रभु भन्नुहुन्छ, अनि अशुद्ध कुरा नछौ र म तिमीहरूलाई ग्रहण गर्नेछु. शुद्ध अशुद्ध उहिले चाहिँ तस्बिरबाट सिकाउनु भयो, अब चाहिँ शब्दहरू दिँदै हुनुहुन्छ, अशुद्ध कुराबाट अलग रह. अनि के हुन्थ्यो इजरायलमा जब उनीहरूले गल्ती गर्थे है, उनीहरूको नियमहरू त जस्तो कि मृतकलाई छोयो भने अशुद्ध भयो, अनि त्यसपछि किनभने त्यसको तस्बिर छ कि मृत्यु, यो त पापसँगको कुरा हो त्योसँग सङ्गत नगर भनेर सिकाउनलाई, अनि त्यसपछि चाहिँ त्यहाँ बलिदान ल्याउनु पर्थ्यो, त्यहाँ केही हुन्थ्यो है, गर्नुपर्ने कामहरू हुन्थ्यो शुद्ध हुनमा. अहिले चाहिँ हामीलाई चाहिँ ती छायाहरूबाट चाहिँ व्यवहारिक हामीलाई जिउनलाई चाहिँ शिक्षाहरू नयाँ नियममा छन् अनि जोड्न सकिन्छ सबै पुरानो नियमको यी तस्बिरहरूलाई नयाँ नियमको शिक्षाहरूसँग जोड्न यही नै हो परमेश्वरको उद्देश्य. अनि अन्तिममा 12 चाहिँ हामीलाई यी बलिदानहरूले चाहिँ क्रिस्चियन सेवाको बारेमा पनि सिकाउँछ, प्रभुको सेवा. पुजारीहरूको कामहरू सोच्यो भने चाहिँ भावले कति काम थियो उनीहरूको, त्यो लेबीहरूको सहायता भएर पनि उनीहरूको चाहिँ बिहानदेखि बेलुकासम्म उनीहरू हातै खाली हुँदैनथ्यो। यदि यो चाहिँ परमेश्वरको बमोजिम उनीहरू त्यहाँ गरिरहेको भए, अनि त्यो काम टुङ्गिँदा पनि टुङ्गिँदैन थियो है, नमरुन्जेल त्यो काम चलेको चलैछ। 121 पटक पुजारीले यसो गर्नेछ त्यसो गर्नेछ भनेछ, धेरै काम थियो पुजारीहरूको। उनीहरूले चाहिँ त्यो भेटु नेपाललाई अब खडा गर्नु पर्यो, त्यो नै ठुलो काम छ। केही समय बित्छ, अब हिँड्ने बेला भयो, यात्रीहरू ल अब सार्नु पर्यो, सबलाई अब एकदम क्रम मिलाएर को कोले के गर्ने सबै भाग छुट्याइदिनु भएको थियो परमेश्वरले। कोहाती, मेरारी, गेर्सोन सबै, अनि त्यसपछि आउँथ्यो, अनि त्यसपछि चाहिँ कसरी ढाक्नुपर्ने, केले ढाक्नुपर्ने सब छ त्यो, अनि त्यसपछि बोक्दै हिँड्नु पर्यो है। अनि त्यहाँभित्र भएको सबै वस्तुहरू, सुनको सामदान, त्यो सुनको धुपरीको बेदी, अनि त्यो हजुरको रोटी राख्ने टेबल, यी सबै कुराहरू। अनि त्यसपछि चाहिँ अरू कामहरू थिए, सब राखिसकेपछि त्यहाँ तेल राख्नु पर्यो, बत्ती बाल्नु पर्यो, काँटसाट गर्नु पर्यो होइन त, अनि त्यसपछि रोटी बनाउनु पर्यो, राख्नु पर्यो, फेर्नु पर्यो, अनि त्यो तेल तयार गर्नु पर्यो, त्यसपछि त्यो सुगन्धित लोभान तयार गर्नु पर्यो, अनि त्यसपछि त्यो बाटोमा पानी फेरिरहनु पर्यो, अनि त्यसपछि त्यो पित्तलको वेदीमा सबै बलिदान चढाउने उनीहरू नै हो, त्यो ल्याउने व्यक्तिले चढाउँदैन, त्यो पुजारीले गर्थ्यो, सप्रभु यीशुको चित्रण स्वरूप। अनि त्यसपछि हरेक बिहान अब त्यो बलिदान सब होम बलिको सब जलाएपछि जलाएपछि के हुन्थ्यो, त्यो खरानी जम्मा हुन्थ्यो तल है, अनि बिहान बिहान चाहिँ खरानी लिनु पर्यो, बाहिर एउटा ठाउँमा हुन्थ्यो, त्यहाँ खरानी राख्नु पर्यो, अनि अर्कोतिर होम बलिको आगो चाहिँ कहिले निभ्नु भएको छैन फेरि है, लागेको लागेछ, बुझ्नुहुन्छ कति काम थियो। एकजना विश्वासीले मलाई भन्नुभएको थियो, मलाई त यसमा पनि धन्यवादी छु, म चाहिँ व्यवस्था अन्तर्गत जिइरहेको छैन, म आज अनुग्रहको युगमा जिइरहेको छु, किनभने त्यो बलिदानहरूको सबै भागहरू म कहिले पनि यहाँ राख्नै सकेको छैन भन्दै थियो, त्यो सबै सम्झना गर्न गाह्रो थियो भन्ने खोजे, एकदम ध्यान दिनु पर्थ्यो, एकदम अध्ययन गर्नु पर्थ्यो। लेबीहरूको यो लेबीको पुस्तक भनेको चाहिँ पुजारीहरूको उनीहरूको मुख्य पुस्तक नै थियो, यो भेटु नेपाल सञ्चालन गर्ने मुख्य गाइडबुक है, निर्देशिका त्यही नै थियो। अनि अरू कामहरू पनि थियो, अब अघि कुरा गरिहाल्यौँ, कोर रोग कसैलाई लागेको छ कि भनेर पुजारी कहाँ आउनु पर्थ्यो, अनि कति चिजको मूल्याङ्कन समेत गर्नु पर्थ्यो उनीहरूले, किन त्यहाँ सट्टा भर्ना इत्यादि गर्नु परेको छ, अनि उसको मूल्याङ्कन उनीहरूले गर्थ्यो। सिकाउने काम पनि उनीहरूकै थियो, एकचोटि लेबी 10 हेर्नुहोस् त, लेबी 10 त्यो मूल्याङ्कनको कुरा चाहिँ 27 अध्यायमा छ, 27:12-14, अनि शिक्षकको काम उनीहरूले गर्नु पर्थ्यो भन्ने कुरा चाहिँ लेबी 10 अध्यायमा 11 10 पनि पढौ, 10 फलस्वरूप तिमीहरूले पवित्र र अपवित्र, शुद्ध र अशुद्धको बीचमा भिन्नता राख्न सक, र तिमीहरूले इजरायलीहरूलाई यी सबै विधिहरू सिकाउन सक जो परमप्रभुले मूसाद्वारा तिमीहरूलाई भन्नुभएको छ। साथै उनीहरूले चाहिँ सिकाउने मात्रै, उनीहरूले चाहिँ यो पवित्र शास्त्रलाई चाहिँ सुरक्षित राख्नु पर्थ्यो, उनीहरूको जिम्मामा थियो। व्यवस्थाको 31 अध्यायमा उल्लेख छ, व्यवस्था 31 अध्यायको 24-26 पदमा हामी नयाँ नियम पुजारीहरू शुद्ध अशुद्ध पवित्र अपवित्र छुट्याउनलाई चाहिँ खुट्याउनलाई कतिको अभ्यस्त छौँ। हिब्रू 5 बारे हामीले कसैलाई सहायता गर्न सक्छौँ, एउटा नयाँ विश्वासी त्यहाँ आएको छ भने उसलाई हामी चाहिँ बसेर बाइबल देखाएर केही सिकाउन सक्छौँ, पुजारी हो तपाईँ कि तपाईँलाई सिकाएको सिकाइ गरिरहनु पर्छ सुरुदेखिकै कुराहरू क ख ग होइन, हामी चाहिँ नयाँ नियम पुजारीहरू हौ, हामी सिकाउन सक्ने हुनुपर्छ, अनि हामी चाहिँ परमेश्वरको वचनलाई सम्हालिराख्नुपर्छ। 31 अध्यायको 24
हामी पढ्छौँ 24 पद. अनि यस्तो भयो जब मूसाले यस व्यवस्थाका वचनहरू अन्तसम्मै एउटा पुस्तकमा लेखी सिद्ध्याए. उत्पत्ति, प्रस्थान, लेवी, गन्ती, व्यवस्था सिद्ध्याए मूसाले, मूसाद्वारा लेखिएको यो पञ्चपुस्तक. 25 पद, तब मूसाले परमप्रभुको वाचाको सन्दुक बोक्ने लेवीहरूलाई यसो भन्दै आज्ञा गरे, यस व्यवस्थाको पुस्तक ल्याओ र यसलाई परमप्रभु तिमीहरूका परमेश्वरको वाचाको सन्दुकको छेउमा राख र त्यहाँ यो तिम्रो विरोधमा साक्षीको रूपमा रहोस् भनेर चाहिँ आज्ञा गरेको थियो, उनीहरूलाई सुम्पिएको थियो. त्यसैले तपाईँको जिम्मामा के छ, सबभन्दा बहुमूल्य कुरा के छ, तपाईँसँग तपाईँसँग एउटा वचन छ. संसार मरिरहेछ, उनीहरूलाई चाहिने कुरा यही छ. अनि तपाईँसँग छ, सिक्दै हुनुहुन्छ, बुझ्दै हुनुहुन्छ, सुन्दै हुनुहुन्छ. अनि तपाईँले चाहिँ एकदम मन लगाउनुपर्छ. जसरी चाहिँ हामी नयाँ नियमको पुजारी भएकोले पनि हाम्रो पनि काम छ. भन्नुपर्दा हाम्रो काम चाहिँ अझ धेरै छ पुजारीहरूको भन्दा. कसरी होला, पुजारीहरूको काम त धेरै थियो तर हाम्रो काम अझ ठुलो छ. एक्चुली हेर्नुहोस् त, मर्कुस 16 अध्यायमा, मर्कुस 16 अध्याय मण्डली युगका पुजारीहरूलाई दिएको जिम्मेवारी चाहिँ पुरान नियमका लेवीय पुजारीहरूलाई दिएको आज्ञा भन्दा पनि अझ ठुलो छ. मर्कुस 16 15 भनेको छ, प्रभु यीशु ख्रीष्ट मरेकाहरूबाट बौरी उठ्नुभयो अनि त्यसपछि आफ्नो चेलाहरूलाई आज्ञा दिनुभयो. यसरी मर्कुस 16 15, अनि उहाँले तिनीहरूलाई भन्नुभयो, सारा संसारमा जाओ र हरेक प्राणीलाई सुसमाचार प्रचार गर. त्यसपछि मत्ती 28 अध्यायमा पनि हेरौँ, मत्ती 28 अध्याय, यो पनि प्रभु येशु बौरी उठ्नु भएपछिकै उही बेलाको कुरा हो. अनि सबै मत्ती मर्कुस लुका योहन्ना सबै अनि प्रेरित जोडेपछि चाहिँ उहाँले दिनुभएको यो ठुलो काम सम्बन्धी आज्ञाहरू चाहिँ हामीले पुरा पिक्चर पाउँछौँ. अनि यो दुई ठाउँमा हेर्दछौँ, मत्ती 28 यहाँ लेखेको छ 18 पदमा, अनि तिनीहरूका आएर येशु तिनीहरूसँग यसो भन्दै बोल्नु भयो, स्वर्ग र पृथ्वीमा सारा अधिकार मलाई दिएको छ, यसकारण तिमीहरू जाओ र सबै जातिहरूलाई चेला बनाओ, तिनीहरूलाई पिताको र पुत्रको र पवित्र आत्माको नाममा बप्तिस्मा देऊ, अनि मैले तिमीहरूलाई जे जे आज्ञा गरे ती सबै तिनीहरूलाई पालन गर्न सिकाओ, अनि हेर म सधैँभरि संसारको अन्तसम्म नै तिमीहरूको साथमा छु. त्यसैले यो काम चाहिँ अवश्य नै पुरा नियमको पुजारीहरूको भन्दा ठुलो छ. उनीहरूलाई कहिले पनि यो भेटुने पाल बोकेर सारा संसारमा घुम त भन्नु भएन, उनीहरूलाई सारा संसारमा जाऊ पनि भन्नु भएन. उनीहरू चाहिँ त्यो घुमै बगमा बस्नु पर्थ्यो, परमेश्वरको तयकै त्यही थियो. त्यो उनीहरूलाई चाहिँ संसारको बीच भागमा राखेर उनीहरू एकदम उज्यालो हुनु पर्थ्यो, त्यो सुनको सामदानको ज्योति फैलिए जस्तै. अनि थोरै समय मात्र उनीहरू चाहिँ त्यस्तो राम्रो गवाई केही मात्रामा हुन सकेका थिए. हामीलाई चाहिँ एक ठाउँमा राख्नु भएको छैन, हामीलाई चाहिँ संसारभरि उहाँको मण्डली विश्वासीहरू छन् अनि उहाँकै वचनअनुसार, अनि त्यसैले हामीलाई चाहिँ दिएको जिम्मेवार चाहिँ सबै मान्छेलाई सुसमाचार सुनाउने छ. अब त्यो काम चाहिँ ठुलो होइन भने के काम ठुलो हो त, अब सबै मान्छे भने छ. अनि साथै विश्वास गरेपछि सबै विश्वासीलाई चाहिँ अब सिकाऊ, चेला बनाऊ, सबै मैले जे जे सिकाऊ भनेको छु उनीहरूलाई चाहिँ सिकाऊ, पालन गर्न सिकाऊ. अब त्यो काम ज्यादै ठुलो काम छ. अनि त्यसैले हामीलाई अल्छी हुनलाई कतिको ठाउँ छ होला, म सोच्दैछु कतिको अल्छी हुन पाइन्छ होला है. यस्तो ठुलो काम छ, अल्छी हुन त हामीलाई ठाउँै छैन, काम धेरै छ. हामीलाई वरदानहरू दिनुभएको छ, दानहरू दिनुभएको छ, अनि हामीलाई चाहिँ पवित्र आत्मा दिनुभएको छ, सेवाहरू दिनुभएको छ. अनि त्यसैले भेटुने पाल र त्यसपछि यी बलिदानहरूले चाहिँ हामीलाई सिकाएको कुराहरू केही कुराहरू यी हुन्। प्रभुको इच्छामा हामी साँझ चाहिँ त्यो एउटा एउटा बलिदानहरू केही हेर्न चाहन्छौँ। हुन्छ, प्रार्थना गरौँ अनि हाम्रो समय चाहिँ अन्त गर्नेछौँ। धन्यवाद प्रभु, हामीलाई सम्झना गराउनु भएको र ध्यान आकर्षण गर्नुभएको यी कुराहरूको लागि, अनि हामीलाई सहायता गरिदिनुहोस् र लिनलाई, सम्झनलाई अनि गर्नलाई। अनि धन्यवाद छ पिता, सब प्रबन्ध गर्नुभएको छ तपाईँले, अनि एक एकलाई एक एकसँग व्यक्तिगत रूपमा तपाईँले यी वचनहरूद्वारा काम गर्नुभएको होस्। धन्यवाद छ। अनि साँझ फेरि जुट्नलाई अनि बिचमा जे जे कामहरू छन् हरेक कुराहरू प्रभु, हाम्रो आपसको भेटघाट, बातचित, आराम जेसुकै हुन्छन्, हामी तपाईँको पुजारीहरू हौँ अनि हामी यात्रीहरू हौँ अनि हामी तपाईँको निजी हौँ प्रभु। तपाईँको अधिकार मुनि रहेर हामीलाई अरूको उन्नति गर्दै अनि जे जे गर्नुपर्छ गर्न सहायता गरिदिनुहोस्। तयारीहरू यी सब सहायता गरिदिनुहोस् पिता, तपाईँको महिमाको लागि होस् प्रभु येशूको नाउँमा। सबैलाई जय मसी छ र धेरै धन्यवाद। प्रभुको इच्छामा हामी साँझ चुक्नेछौँ। खाना चाहिँ कति बजी हो? 6:15